الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وسبحوه بكرة وأصيلا وقال النبي صلى الله تعالى عليه وسلم ألا إن في الجسد مزغة إذا صلحت صلح الجسد كله وإذا فسدت فسد الجسد كله ألا وهي القلب او کما قال علیہ الصلوۃ والسلام. بزرگان محترم, میں نے جمعہ کی نماز سے پہلے یہ بات بتائی تھی کہ اس کائنات کا نظام اور اس کائنات کا وجود اللہ کے ذکر کی بنیاد پر ہے. جب تک اس زمین پر اللہ اللہ کرنے والے موجود ہیں, یہ دنیا قائم رہی, چاہے وہ جس زمین میں ایک بھی مومن رہ گیا ہو, اللہ کو اس کا پتہ ہے, علم ہے, جانتا ہے. اور جب تک ایک بھی اللہ کہنے والا رہے گا, یہ کائنات باقی رہے گی. لا تقوم الساعة حتى يقال في الارض اللہ اللہ. اور اسی حدیث شریف کی بنیاد پر علماء نے لفظ اللہ اللہ کے ذکر کو بھی ثابت کیا ہے. بعض لوگ جو یہ کہتے ہیں کہ لفظ اللہ اللہ سے ذکر نہیں ہو سکتا, ہمارے اقابر نے فرمایا کہ جناب نبی کریم صلی اللہ علیہ وسلم نے اس حدیث شریف میں لفظ اللہ اللہ کا ذکر فرمایا. معلوم ہوتا ہے کہ اس سے اللہ اللہ کا ذکر کرنا ثابت ہے. تو کائنات کی روح, روح اس کو کہتے ہیں جس پر وجود ہوتا ہے, جس پر حیات ہوتی ہے, جس پر زندگی ہوتی ہے. میرے اور آپ کی باڈی میں, بدن میں روح ہے, ہماری حیات ہے, ہم زندہ ہیں. تو ساری کائنات کی روح لفظ اللہ ہے, ایمان ہے. میں نے اس کو مثال دے کر سمجھایا تھا کہ آپ ایک ٹینٹ بنائیں, خیمہ بنائیں. لوگ پوچھیں کہ یہ ٹینٹ اور خیمہ کب تک رہے گا, آپ کہیں گے مقصد پورا ہونے تک. جب مقصد پورا ہو گیا, ٹینٹ ختم کر دیا جاتا ہے. عرفات کے سارے ٹینٹ اٹھا لیے جاتے ہیں عرفات کے بعد. کیوں؟ مقصد پورا ہو گیا. تو جب تک اللہ اللہ کرنے والے مومنین موجود ہے, یہ دنیا کا خیمہ قائم ہے. یہ آسمان, یہ زمین, یہ آفتاب, مہتاب, ساری دنیا کا نظام اسی مومن کے وجود پر ہے. جب یہ ختم ہو گیا, اللہ اس ٹینٹ کو ختم کر دے گا, اور اسی کو قرآن کی اصطلاح میں قیامت کہا جاتا ہے. معلوم ہوتا ہے کہ دنیا مانے یا نہ مانے, لیکن دنیا کا وجود ایمان والوں کی بنیاد پر ہے. اب سوال یہ پیدا ہوا کہ جب ایمان والوں کی اتنی قدر و منزلت ہے اور اتنا اونچا مقام ہے کہ اس کی بنیاد پر دنیا قائم ہے, تو پھر ایمان والے ذلیل کیوں ہیں؟ ایمان والوں کو مارا کیوں جاتا ہے؟ ایمان والوں پر ظلم کیوں کیا جاتا ہے؟ یہ سوال پیدا ہوتا ہے. اس پر میں نے کہا تھا کہ اصل میں ایمان دو طرح کے ہیں, ایک صورت ایمان اور ایک حقیقت ایمان. میرے اور آپ کے پاس, دنیا کے مسلمانوں کے پاس اس وقت صورت ایمان ہے, حقیقت ایمان نہیں ہے. اور صورت سے کچھ نہیں ہوتا ہے, ظاہری صورت سے کچھ نہیں ہوتا. میں نے مثال اور ایگزامپل دیا تھا کہ ہمارے گھروں میں, ہمارے شوکیس میں बनाना रखे हुए हैं बेहतरीन किस्म के प्लास्टिक के, या एफर रखे हुए या ग्रेप्स है, लेकिन वो खाने के काबिल नहीं है, उसमें कोई चीज नहीं है, उसका वजूद नहीं है, वो प्लास्टिक के है। एक बेहतरीन किस्म का लायन और शेर बनाया है, लेकिन वो प्लास्टिक का शेर है। हमारा बच्चा भी उस पर बैठ जाता है, उसको मारता है, उसका कान खींचता है, इसलिए कि ये सूरत है, हकीकत नहीं है। हकीकते बनाना और हकीकते एप्पल और हकीकते ग्रेप्स और हकीकते लायन की हकीकत कुछ और हुआ करती। हम में मुसलमानों में सूरत ईमान है, हकीकी ईमान नहीं है। लोग हमको मुसलमान समझ रहे हैं और हमने भी अपने आप को जाहिरन मुसलमान समझा है, वरना हमारा वो काम है जो ईमान के खिलाफ है। नमाज हम छोड़ते हैं, रोजा हम छोड़ते हैं, जकात को हमने टैक्स समझा है, हज की इबादत हमसे अदा नहीं होती, झूठ हम बोलते हैं, फरेब हम देते हैं, धोखा हम देते हैं, वादा खिलाफी हम करते हैं, उसके साथ साथ कर्ज लेकर वापस हम नहीं करते, बहनों की मीरास हम नहीं देते, माफ करने का जज्बा हम में नहीं, ये सारी बातें हम में मौजूद हैं जो हकीकत ईमान के खिलाफ है। एक मोमिन की शान ये नहीं हो सकती है। और इस पर मैंने कुछ एग्जाम्पल दिए थे कि अबू सलमा रदी अल्लाह ताला अन्हु ने बीवी को छोड़ दिया लेकिन अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम को नहीं छोड़ा। हजरत मुसाब इब्ने उमैर रदी अल्लाह ताला अन्हु ने मक्का में कमाई हुई सारी प्रॉपर्टी जायदाद दौलत को छोड़ दिया लेकिन अपने नबी को नहीं छोड़ा, उनकी रफाकत को नहीं छोड़ा, उनके साथ होने को नहीं छोड़ा। हजरत अबू तलहा रदी अल्लाह ताला बाग में नमाज पढ़ रहे थे, अपना गार्डन था बहुत अच्छा, फार्म था और उसमें ग्रेप्स की बेलें थी और उसमें खजूर के दरख्त और बड़ा शानदार बाग था, बहुत शानदार गार्डन था। आप नमाज पढ़ रहे थे और एक बर्ड और एक परिंदा आया, अब वो उड़ने लगा बाहर निकलने के लिए लेकिन उसको कहीं जगह नहीं मिली, बस वो अंदर उड़ता रहा, उसको कोई रास्ता नहीं मिला और हजरत नमाज में जहन उसकी तरफ गया और बार बार उसको देखते रहे और दिल में ये ख्याल आया मेरा फार्म कितना अच्छा है कि एक बर्ड को भी निकलने की जगह नहीं मिलती। बस ये दिल में ख्याल सा आया और पूरी नमाज उसी को देखते रहे, सोचते रहे। नमाज के बाद ख्याल आया कि इस बट ने या इस बाग ने, इस फार्म ने मेरी नमाज को खराब कर दिया, हालांकि वो फर्ज नमाज नहीं थी, वो नफल नमाज थी। फरमाया कि मेरे इस बाग की वजह से मेरी नमाज खराब हो गई, मेरे गार्डन की वजह से मेरी नमाज खराब हो गई। आप नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुंचे और आपने फरमाया अल्लाह के हबीब इस बाग ने और इस गार्डन ने मेरी नमाज को खराब कर दिया, मैं इसको निकालना चाहता हूं, इसको वक्फ कर रहा हूं, आप जिसको देना चाहे दे दीजिए। आप अंदाज लगाएं कि दो रकात नमाज के खराब होने पर आपने अपने फार्म को, अपने गार्डन को वक्फ कर दिया, मुझे और आपको हमारी थोड़ी सी दौलत, बहुत बड़ी दौलत नहीं, थोड़ी सी दौलत जिससे हमारी नमाज के खराब होने का अंदेशा, जमात के छूटने का अंदेशा या और कोई मसला है, तो हकीकत यह है कि थोड़ी सी दौलत भी हमसे छूट नहीं पाती। उसकी वजह यह है कि हमारे पास सूरत ईमान है, हकीकत ईमान नहीं है। हमारे हजरात सहाबे किराम रिजवानुल्लाह ताला अलैहि मजमईन के पास ईमान हकीकी था, हकीकी ईमान था और इस हकीकी ईमान की बुनियाद पर उनके लिए सब कुछ कुर्बान करना आसान था, उनके लिए बीवी कुर्बान करना आसान, उनके लिए दौलत कुर्बान करना आसान, उनके लिए फार्म कुर्बान कर देना आसान, उनके लिए मकान कुर्बान कर देना आसान, उनके लिए अपनी जान कुर्बान कर देना आसान, جہاں نبی اکرم صلی اللہ علیہ وسلم نے اعلان فرمایا بدر کے لیے، اوت کے لیے، خندق کے لیے، ان لوگوں نے اپنی جان تک کو قربان کر دیا اور یہ پرواہ نہیں کی کہ میرے بیوی بچوں کا کیا مسئلہ ہوگا، یا ان کے کھلانے پلانے کا کیا مسئلہ ہوگا، یا ان کی زندگی کا کیا مسئلہ ہوگا، ذرہ برابر ان لوگوں نے پرواہ نہیں فرمائی اور وہ اللہ کے نبی کی دعوت کے اوپر اپنے آپ کو قربان کر گئے. میں یہ نہیں کہتا ہوں کہ تم یہ قدم اٹھاؤ، لیکن کم سے کم اتنا تو ضرور کہا جائے گا کہ ہم میں ایمان حقیقی ہونا چاہیے جو اخلاق پیدا کرے، جو نماز کی اہمیت پیدا کرے، جو روزے کی اہمیت پیدا کرے، جو زکوٰۃ اور حج کی اہمیت پیدا کرے، جو لوگوں کے قرض ادا کرنے کی اہمیت پیدا کرے، جو لوگوں کے پیسے واپس کرنے کی اہمیت پیدا کرے، جو اپنے بہن اور بھائی کے میراث دینے کی اہمیت پیدا کرے، جو ہمیں معاف اور درگزر کرنے کے جذبات پیدا کرے، جو ہمیں اخلاق محمدی صلی اللہ علیہ وسلم پر لے جائیں، کم سے کم اتنا ایمان تو ہمارے اندر ہونا چاہیے. یہ ہے ایمان حقیقی، اس کو کہتے ہیں ایمان حقیقی. تو جو لوگ آج یہ کہہ رہے ہیں کہ جب ایمان اتنا امپورٹنٹ ہے، اتنا بلند ہے، اتنا اونچا ہے کہ ایمان والوں کی وجہ سے دنیا قائم ہے اور ایمان والوں کی وجہ سے یہ دنیا جو ہے آباد ہے اور مومنین کی وجہ سے دنیا آباد ہے، تو پھر ایمان والوں کو مارا کیوں جا رہا ہے؟ اس کا جواب یہ ہے کہ ہمارے پاس ایمان حقیقی نہیں ہے، صورت ایمان ہے. یہ لوگ بھی یہی سمجھ رہے ہیں کہ ہم جن کو مار رہے ہیں وہ مومن ہیں، لیکن یہ غلط ہے. صورت ایمان والوں کو مار رہے ہیں، حقیقی ایمان والوں کو کوئی نہیں مار سکتا. ہم بھی یہ سمجھ رہے ہیں کہ مومنوں کو مارا جا رہا ہے، صورت ایمان والوں کو مارا جا رہا ہے، حقیقت ایمان والوں کو نہیں مارا جا رہا ہے. ایمان جس کے پاس حقیقی ہو، ان کا حال آپ بدر میں پڑھیں، احد میں پڑھیں، خندق میں پڑھیں، تبوک میں پڑھ لیں اور پوری زندگی صحابہ کی زندگی کا مطالعہ کر لیں، وہ ایمان حقیقی والے تھے. تو ایمان حقیقی کو کوئی نہیں مار سکتا، یہ ایمان صورت کو لوگ مارتے ہیں. اللہ کرے کہ مجھ میں اور آپ نے حقیقی ایمان پیدا ہو جائے. جب حقیقی ایمان پیدا ہو جائے گا تو خدا پاک کی قسم یہ مومن وہ مومن ہوگا کہ جس کی طرف کوئی نگاہ اٹھائے گا دشمنی کی، اللہ ان کی نگاہوں کو پھوڑ دے گا. یہ عزت عطا کرے گا مومنین کو جو اس سے پہلے ہمارے متقدمین کو، ہمارے اکابر کو، ہمارے تابعین کو، ہمارے صحابہ کو عطا فرمایا تھا. آپ نے نام سنا حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ، خادم رسول صلی اللہ علیہ وسلم، اللہ کے نبی علیہ السلام کے خادم، 10 سال خدمت فرمائی. جس وقت خدمت میں آئے اس وقت ان کی عمر 10 سال کی تھی. یہ اصلاً بیٹے ہیں حضرت مالک رضی اللہ تعالیٰ عنہ، ان کی ماں کا نام ہے ام سلیم، اللہ کے نبی کی بڑی خادمہ تھی. حضرت چند مکانوں پر بہت جاتے تھے، چند مکان تھے ایسے جن پر حضرت بہت جایا کرتے تھے، بلکہ جا کر کے کہتے تھے کھانا لاؤ. اتنی بے تکلفی تھی کہ جا کر کہتے تھے کھانا لاؤ. اس میں ایک ام سلیم ہے، حضرت ام سلیم رضی اللہ تعالی عنہا کے وہاں حضرت بار بار جاتے تھے، اور جب گئے کھانا لاؤ، کیا پکایا ہے، یہ بے تکلفی تھی. ایک ام حرام رضی اللہ تعالی عنہا، حضرت ان کے وہاں بھی بہت جاتے تھے، بلکہ وقت ہوتا تھا قیلولہ کا وہیں سو جاتے تھے. تو کچھ لوگ تھے جن کے وہاں حضرت نبی علیہ الصلوۃ والسلام کثرت سے جاتے تھے. صدیق اکبر رضی اللہ تعالیٰ عنہ تھے جن کے وہاں حضرت صبح شام جاتے تھے، صبح بھی جاتے تھے، شام بھی جاتے تھے. اصل مسئلہ یہ ہے کہ اگر بہت بے تکلفی ہے تو اس صورت میں بار بار جانا چاہیے، اس سے تو اور خوشی ہوتی ہے، اور بہت بے تکلفی نہ ہو تو پھر کبھی کبھی جائیں. نبی علیہ السلام نے فرمایا زر غبن تزدد حبا، کبھی کبھی جایا کرو محبت زیادہ ہوگی. یہ اس کے لیے ہیں جہاں بہت محبت نہ ہو. اگر بہت محبت نہیں ہے اور بار بار جاتے رہیں گے تو 2-4 دن کے بعد وہ अपने बेटे को कह देगा कि भाई कह दो अब्बा घर में नहीं है, हालांकि अब्बा घर ही में होते हैं, लेकिन कहते हैं जाओ कह दो अब्बा घर में नहीं है, और बेटा भी गलती में कह देगा कि अब्बा ने कहा कि अब्बा घर में नहीं है, यानी अब्बा घर ही में है और कह रहा है कि अब्बा घर में नहीं है। तो जुर गिबन तस्दद हुब्बा, बहुत मोहब्बत ना हो तो, और जब बहुत मोहब्बत हो, बहुत ताल्लुक हो, तो फिर सुबह शाम भी जा सकते हैं, रोजाना भी जा सकते हैं। तो कुछ खुशनसीब लोग थे जिनके वह नबी अलैहिस्सलाम बहुत चाहते थे, उनमें हजरत उम्मे सुलेम रदी अल्लाह तआला। ये उम्मे सुलेम वो हैं जो उहुद में हजरत के साथ चली थी, हजरत आयशा भी थी, उम्मे सुलेम भी थी। अब औरतें क्यों आई थी? जख्मियों को पानी पिलाती थी, बहुत दूर से पानी उठाकर मशकीजे भरकर लाती थी और जख्मियों को पानी पिलाती थी, उनके मुंह में पानी डालती थी, उनको उठा उठा करके एक तरफ रखती थी। ये औरतों का काम था। एक मर्तबा उम्मे सुलेम अपने छोटे से अनस को लेकर आई और कहने लगी, या रसूलल्लाह इसको अपनी खिदमत में रख लो। उस वक्त 10 साल की उम्र थी। हजरत अनस रदी अल्लाह ताला अन्हु की माँ खुद लेकर के आई। इससे ये मालूम होता है कि माओं को चाहिए, बाप को चाहिए कि अपनी औलाद को लेकर बुजुर्गों की खिदमत में जाए, सालिहीन की खिदमत में जाए, उनसे दम कराएं, उनके पास दुआ परवाएं, उनके लिए दुआएं करवाएं। ये बहुत बड़ी चीज़ है जो हमारे माहौल में ये बातें निकल गई है। हमारे सहाबे किराम अपनी छोटी छोटी औलाद को लेकर हुजूर की खिदमत में जाते थे। एक औरत आई हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में, फरमाया या रसूलल्लाह ये मेरी भांजी है, खाला थी वो, कहा मेरी भांजी है, हजरत इसके लिए दुआ कर दीजिए। तो हजरत ने दुआ फरमाई और एक छोटा सा हजरत के पास कुर्ता पड़ा हुआ था, वो कुर्ता पहना दिया उस लड़की को और फरमाया अबली व अखली की, अबली व अखली की, तू खूब बड़ी उम्र की हो और ये कपड़ा हमेशा तू पहने। रिवायतों में है कि हुजूर की दुआ लग गई, वो बच्ची जितनी बड़ी होती चली गई, वो कुर्ता बढ़ता चला गया और हमेशा उस औरत उस बच्ची के पास वो कुर्ता रहा। अब ली व अखली की, हुजूर ने फरमाया तो खूब पुराना करे और खूब पहनती रहे। एक बच्चे को लाया गया, हुजूर की गोद में रखा, पेशाब कर दिया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की गोद में, उसे क्या पता कि नबी होता है, नबी का मकाम क्या होता है। फरमाया सबीयुन सबीयुन वलौ कान सबीय नबीयिन, बच्चा बच्चा होता है चाहे वो नबी का बच्चा क्यों ना हो। बहरहाल बच्चे तो बच्चे ही हुआ करते हैं, छोटी उम्र में बच्चे शरारत भी करते हैं, तो बहुत से वालिदैन कहते हैं बड़ा शरारती है, बड़ा जिद्दी। अरे भाई ये उसकी उम्र है शरारत करने की, आप तरबियत जरूर करें लेकिन उसकी शरारत खत्म ना करें। वो बच्चा है, बच्चों की शरारतें अच्छी लगती हैं, वो छोटे होते हैं तो जरा कूदफान जरूर करते हैं, जब बड़े हो जाएंगे तो खुद ब खुद ये सहम जाएंगे, छोटे तो छोटे ही हुआ करते हैं। हमारे हजरत मिर्जा मजहर जान जाना रहमतुल्लाह अलैह, हमारे अकाबिर नक्शबंदिया में से बहुत बड़े बुजुर्ग गुजरे हैं, बहुत बड़े काजी सनाउल्लाह पानीपति रहमतुल्लाह अलैह जो हैं वो उनके खलीफा हैं, और जब तफसीर कुरान करीम लिखी, बहुत ज़बरदस्त तफसीर, तो अपने शेख की तरफ उसको मनसूब कर दिया और उसका नाम रखा तफसीर मजहरी। ये अपने शेख की तरफ मनसूब किया तफसीर मजहरी। तो बहरहाल काजी सनाउल्लाह पानीपति रहमतुल्लाह अलैह की ये पीर मुर्शिद हैं, उन्होंने अपने खादिम से कहा कि तुम्हारे बच्चों को कभी मेरे पास लाओ। अब खादिम जानते थे कि शेख बड़े नाजुक है, नाजुक कितने थे, जमाने का बादशाह जो हिंदुस्तान का था, वो एक मर्तबा आया खिदमत में बैठा, हजरत ने पानी मांगा तो बादशाह ने कहा मैं पानी पिलाऊं, कहा लाओ वो मटके पर से पानी। तो पानी लिया और मटके के ऊपर जो ढक्कन था वो जरा सा यूं टेढ़ा रख दिया, तो हजरत गुस्से हो गए बादशाह पर, कहते हैं तुझे ढक्कन रखते नहीं आता तो हुकूमत क्या चलाता। इतने नाजुक थे, इतने नाजुक थे हजरत। बहरहाल वो खादिम समझने लगा कि अगर मैं लाया और बच्चों ने शरारत की तो हजरत नाराज हो जाएंगे। तो बहुत मर्तबा जब हजरत ने कहा तो खादिम ने अपने बच्चों की तरबियत की, समझाया कि वहां बड़े अदब से बैठना और शरारत मत करना। अब पूरे अदब से लेकर आया, अब बच्चे बैठे हुए हैं, حضرت ان کو چھیڑ رہے ہیں پھر بھی وہ ادب سے بیٹھے ہوئے, حضرت ان کی ٹوپی کھینچ رہے ہیں تب بھی وہ شرارت نہیں کر رہے, حضرت ان کا کرتا کھینچ رہے ہیں تب بھی وہ کچھ نہیں کرتے. حضرت نے فرمایا یہ بچے ہیں یا فرشتے ہیں؟ بچے تو بچے ہوا کرتے ہیں, بہرحال وہ شرارت کرتے ہی ہیں. تو خیر میں یہ کہہ رہا تھا کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کے پاس حضرات صحابہ اور صحابیات اپنے بچوں کو لے کر جاتے تھے دعائیں کروانے کے لیے. بخاری شریف کتاب البیوع میں ایک واقعہ نقل کیا ہے, ایک صحابی رضی اللہ تعالیٰ عنہ چھوٹے بچے تھے, حضرت نے ان کو دعا دی تو بڑا ہو تجارت کرے اللہ تیری تجارت میں بہت برکت دے. لیجئے چھوٹا سا بچہ ہے اور تجارت کی دعا دے رہا ہے کہ اللہ تیری تجارت میں بہت برکت دے. وہ بڑے ہوئے اور تجارت بڑے بزنس مین بن گئے. عبداللہ ابن عمر کا گزر ہوا ان کے قریب سے مارکیٹ میں, تو عبداللہ ابن عمر نے فرمایا بھائی مجھے پارٹنر بنا لو, اس لیے کہ نبی نے تم کو دعا دی ہے اس لیے تمہارے ہاتھ میں تو مٹی بھی سونا ہو جاتا ہے. بعض لوگ ہوتے ہیں نا کہ ان کے کاروبار میں وہ ذرا سا کاروبار کرتے ہیں تو بھی بڑا نفع ہوتا ہے, اور بعضوں کا حال یہ ہوتا ہے کہ بڑے بڑے کاروبار کرتے ہیں اور لاس جاتا ہے. تو فرمایا کہ تم اپنا پارٹنر مجھے بنا لو, نبی کی دعا کی برکت سے تمہارے ہاتھ میں تو مٹی بھی سونا ہو جاتا ہے. تو یہ صحابہ کرام کی اولادیں تھی, نبی کے پاس لے کر آتے تھے, حضرت ان کو دعائیں دیتے تھے. تو ام سلیم حضرت انس کو لے کر آئے, فرمایا حضرت اس کو خدمت میں لے لو. فرمایا ٹھیک ہے. حضرت انس رضی اللہ تعالیٰ عنہ نے 10 سال خدمت فرمائی نبی اکرم صلی اللہ علیہ وسلم. فرماتے ہیں میں چھوٹا بچہ تھا, حضرت کوئی کام کے لیے مجھ کو بھیجتے تھے, میں کھیلنے لگ جاتا تھا. حضرت نے کبھی مجھے یہ نہیں پوچھا کہ تم نے یہ کام کیوں نہیں کیا. ہاں بعد میں تنبیہ کرتے تھے لیکن اس وقت نہیں. جب 10 سال پورے ہوئے اور 20 سال کی عمر ہوئی, حضور پاک صلی اللہ علیہ وسلم کی وفات ہو گئی, انتقال ہو گیا, دنیا سے تشریف لے گئے, تدفین ہو گئی, تو تدفین کے بعد فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ نے حضرت انس ہی کو فرمایا کہ انس اپنے نبی کی قبر پر مٹی ڈال دی, تمہارے ہاتھوں میں ہچکچاہٹ نہیں آئی, تم نے نبی کے اوپر مٹی ڈالی. تو حضرت انس نے روتے ہوئے فرمایا جی نہیں چاہ رہا تھا مٹی ڈالنے کو, لیکن نبی ہی کا حکم تھا کہ میری تدفین بھی اسی طرح ہو جیسے. حضرت کے ایک خادم تھے جنہوں نے ساری زندگی آپ کی خدمت کی, نبی علیہ السلام کی ایک چادر مبارک اکثر بدن پر رہتی تھی. وہ خادم کی چاہت یہ تھی کہ یہ چادر کسی کو نہ ملے, اس لیے چپکے سے قبر میں اتار کر بچھا دی, اندر میں بچھا دی. لیکن جب حضرت کو اتارنے کے لیے حضرت عباس رضی اللہ تعالیٰ عنہ قبر میں اترے, حضرت عباس رضی اللہ تعالیٰ عنہ نے آپ کو قبر میں اتارا تھا, تو حضرت عباس رضی اللہ تعالیٰ عنہ جب قبر میں اترے ہیں, میں کبھی انشاءاللہ یہ 3-4 دن باقی ہے پورا نقشہ کھینچوں گا آپ کے سامنے کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی وفات اور آپ کی بیماری کے ایام اور آپ کا دنیا سے رخصت ہونا اور آپ کی تدفین کا مسئلہ اور کیا کیا مسائل اس میں پیش آئے, اور پیر کے دن وفات ہوئی اور پھر بوت کے دن رات میں آپ کی تدفین ہوئی تو اتنی تاخیر کیوں ہو گئی, یہ ایک مستقل تفصیل ہے. انشاءاللہ موقع رہا تو میں اس کو عرض کروں گا. بہرحال حضرت عباس جب قبر میں اترے تو دیکھا کہ ایک چادر بچھائی ہوئی ہے, حضرت عباس نے اس چادر کو نکال لیا اور باہر رکھ لیا اور فرمایا نبی کی تدفین بھی اسی طرح ہوگی جیسے امت کی ہوا کرتی ہے, اس لیے کہ آپ خود یہ کہہ کر گئے ہیں. بہرحال یہ حضرت انس رضی اللہ تعالیٰ عنہ کی والدہ ام سلیم رضی اللہ تعالیٰ عنہ. حضرت نبی علیہ الصلوۃ والسلام ان کے گھر پہ اکثر جایا کرتے تھے, وہاں کبھی ذکر بھی فرماتے. ایک مرتبہ تشریف لے گئے تو ام سلیم نے کھانا بنایا, حضرت نے کھانا کھایا, فرمایا لاؤ مسلح لاؤ, تو ایک پرانی چتائی تھی. حضرت انس فرماتے ہیں کہ میں نے جلدی جلدی اس کو صاف کیا اور صاف کرنے کے بعد حضرت کے لیے بچھا دیا, تو حضرت نے 2 رکعت نماز پڑھ دی. اور یہ 2 رکعت نماز کیسی تھی؟ فرمایا تم نے مجھ کو کھانا کھلایا, میں نے 2 رکعت پڑھ کے تمہیں دعا دے دی. اس سے مسئلہ ثابت ہوا کہ اگر کوئی بزرگ کو اپنے گھر میں 2 رکعت کے لیے لایا جائے تو جائز ہے, وہ اسی حدیث شریف سے ثابت ہوتا ہے. اس کا یہ مطلب نہیں ہے کہ ہر آدمی 2 رکعت پڑھانے کے لیے لے کر چلتا رہے, कि हमारे घर भी पढ़ दो और हमारे घर भी पढ़ दो और हमारे घर भी पढ़ दो, ये मसला नहीं है। ये तो हजरत हल जजाउल एहसान इल्ल एहसान, तुमने मुझको खाना खिलाया तो मैंने तुम्हें दो रकात पढ़ करके दुआ दे दी। बहरहाल इससे मसला साबित हुआ सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम का। मैं तो बहुत दूर निकल गया, मैं ये कह रहा था कि कायनात की रूह जो है वो अल्लाह का जिक्र है। इसी तरह इंसान की बॉडी और इंसान की रूह जो है ना, हमारी रूह की रूह भी अल्लाह का जिक्र है। जो हमारी रूह उसकी रूह भी अल्लाह का जिक्र है। क्यों? इसलिए कि जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह का जिक्र करते हैं उसका दिल जिंदा रहता है, और जो अल्लाह का जिक्र नहीं करते उसका दिल मर जाता है। अल्लाह के जिक्र करने वालों का दिल जिंदा रहता है, और जो अल्लाह का जिक्र नहीं करते उसका दिल मर जाता है। सवाल ये पैदा होता है कि बहुत सारे लोग अल्लाह का जिक्र नहीं करते, हमें पता भी नहीं चलता है कि हमारा दिल मर गया। मैं इसकी एक मिसाल देता हूं, जिसका कपड़ा बिल्कुल सफेद हो उस पर अगर थोड़ा सा धब्बा लग जाए तो पता चलता है, लेकिन पूरा ही काला हो चुका हो उस पर धब्बा लगने से कैसे पता चलेगा? जाहिर सी बात है कि जिनके दिल गुनाहों की वजह से काले हो चुके हो उनको जिक्र छोड़ने से कोई पता नहीं चलता, उनको नमाज छोड़ने से कोई पता नहीं चलता, उनको रोजा छोड़ने से कुछ भी पता नहीं चलता कि मेरा दिल मर चुका है। ये उसको पता चलता है जो अल्लाह को याद करने वाले हैं, अल्लाह का जिक्र करने वाले हैं। उसकी नमाज कभी छूट जाती है, कभी रह जाती है, तो उसको एहसास होता है कि मेरी नमाज रह गई, मेरा रोजा रह गया, मेरी ज़कात रह गई, मेरा जिक्र रह गया, उसको पता चलता है। तो हमारी रूह जो है, इस रूह की रूह भी अल्लाह का जिक्र है। अब जिक्र दो तरह के हैं, एक जिक्र तो फर्ज है, मसलन नमाज, नमाज जिक्र है। अकीम सलात लिज़िक्री, अल्लाह ताला फरमाते हैं मेरी याद के लिए नमाज पढ़ो, यह अल्लाह का जिक्र है। रोजा जिक्र है, ज़कात जिक्र है, हज जिक्र है। फ़ैदा फ़त्तुम मिन अरफ़ातिन फ़ज़कुरुल्लाह इंदल मशअरिल हराम वज़कुरूहु कमा हदाकुम व इन कुंतुम मिन क़ब्लिही लमिनल ज़ालिन। जब तुम अरफात से फारिग होकर मुज़दलिफा में आ जाओ तो तुम अल्लाह का जिक्र करो। तो ये सब जिक्र है और ये फर्ज है। इसके अलावा भी जिक्र है, उसके अलावा जिक्र कौन सा है? उसके अलावा नवाफिल का पढ़ना अल्लाह का जिक्र है, नवाफिल सदका अल्लाह का जिक्र है। चलते फिरते उठते बैठते सुभान अल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर पढ़ना अल्लाह का जिक्र है। ये जो सुबह जिक्र हम करते हैं ला इलाहा इल्लल्लाह अल्लाहु अल्लाह इल्लल्लाह, ये अल्लाह का जिक्र है। उठते बैठते दुआओं का विर्द करना जो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमको बताई है, ये सब अल्लाह का जिक्र है। इन सब जिक्र के जरिए से अपने दिल को, अपने रूह को मामूर रखना चाहिए, भरा हुआ रखना चाहिए। इसीलिए हदीस कुदसी में जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बहुत प्यारा इरशाद फरमाया, अल्लाह यूं कहता है, ए मेरे बंदो तुम अपनी मालदारी में मुझको याद करो, मैं तुम्हारी गरीबी में तुम्हें याद करूंगा। तुम अपनी मालदारी में मुझे याद करो, मैं कभी हालात आ गए तो तुम्हारी गरीबी में तुम्हें याद करूंगा। तुम अपनी सेहत के जमाने में मुझे याद करो, मैं तुम्हारी बीमारी के जमाने में याद करूंगा। जब तुम बीमार हो जाओगे, जब तुम इबादत नहीं कर पाओगे, जब तुमसे नवाफिल नहीं पढ़े जाएंगे, जब तुमसे नवाफिल इबादत नहीं होगी, तो बगैर पढ़े हुए भी मैं लिखवाता रहूंगा। तुम अवाबीन के पाबंद थे, अब नहीं पढ़ पाते हो बीमारी की वजह से, बगैर पढ़े हुए अवाबीन का सवाब रहेगा, बगैर पढ़े हुए चाश्त का सवाब रहेगा, बगैर। अब्दुल्लाह इब्न मसूद रजी अल्लाह तआला अन्हु बहुत बीमार हो गए, मिश्का शरीफ की रिवायत है, हजरत शकीक रहमतुल्लाह अलैह यादत के लिए पहुंचे तो अब्दुल्लाह इब्न मसूद रोने लगे, बहुत रोने लगे। फरमाया क्या हुआ? हजरत तकलीफ ज्यादा है। फरमाया नहीं, तकलीफ पर नहीं रोता मैं, इस पर रोता हूँ, जवानी में बीमार होता तो अच्छा होता, इसलिए कि जवानी में बहुत इबादत करता था तो अल्लाह बीमारी की वजह से सवाब भी ज्यादा लिखता। अब बुढ़ापे में इबादत कम हो रही थी, इसलिए कम इबादतों का सवाब मिलेगा, ये सहाबा की ख्वाहिशें हुआ करती थी। تو فرمایا کہ تم مالداری میں مجھے یاد کرو, میں غریبی میں تمہیں یاد کروں گا. تم صحت کے زمانے میں مجھے یاد کرو, میں تمہاری بیماری کے زمانے میں یاد کروں گا. اور تیسرا جملہ اللہ فرماتے ہیں حدیث قدسی میں, تم اپنی حیات میں مجھ کو یاد کرو, میں تمہاری وفات کے بعد جب تمہیں کوئی یاد کرنے والا نہیں ہوگا میں تمہیں یاد کروں گا, تمہاری قبر میں میں تمہیں یاد کروں گا. حقیقت ہے دنیا ایک وقت تک یاد کرتی ہے پھر بھول جاتی ہے, اولاد بھی بھول جاتی ہے, اولاد بھی بھول جاتی ہے. دو پانچ دس دن پندرہ دن بیس دن اولاد یاد کرتی ہے, پھر اس کے بعد باپ ماں بھول بھلیا ہو جاتے ہیں. اسی لیے میں نے جگہ جگہ بیانوں میں ایک جملہ نقل کیا کہ اس قبر میں سونے والے ہمارے والدین, جو قبر میں سوئے ہیں نا وہ ہمارے والدین, ان کی روحیں ہم کو یوں کہہ رہی ہے کہ او میرے بچوں, یہ تمہارے مکان کی روشنی اور تمہارے اولادوں کا بننا اور یہ تمہاری اولادوں کے لیے تم نے جو باغ سجایا, یہ سب کچھ تمہارے والدین کی دین ہے. تم اپنی اولاد کا فیوچر بنانے میں پڑے ہوئے ہو اور اپنے ان والدین کو بھول چکے ہو جن کی دعاؤں کے صدقے میں تمہیں سب کچھ ملا. اگر ان کی دعائیں نہ ہوتی تو ہمیں کچھ نہ ملتا, اگر ان کا چھوڑا ہوا مال نہ ہوتا تو ہمیں کچھ نہ ملتا, انہوں نے ہمیں پڑھایا نہ ہوتا ہمیں کچھ نہ ملتا, انہوں نے ہمیں بنایا نہ ہوتا ہمیں کچھ نہ ملتا. یہ جو کچھ ہمیں ملا ہے وہ انہی کی دعاؤں کا صدقہ ہے. وہ قبر میں سوئے ہوئے ہیں, وہ کہہ رہے ہیں وہ اپنی اولادوں کا فیوچر بنانے والوں خوب یاد رکھو, اندھیری قبر میں سونے والے اپنے ماں باپ کو بھی یاد کر لو, کبھی ان کے لیے بھی تو کچھ بھیجو, ان کے لیے بھی تو ایصال ثواب کرو, اپنے پیسے کچھ ان کے لیے بھی تو صدقہ جاریہ کرو, ان کو بھی تو یاد کر لیا کرو. تو بہرحال اللہ جل شان و حدیث قدسی میں فرماتے ہیں تم اپنی حیات میں مجھ کو یاد کرو, میں تمہاری وفات کے بعد تمہیں یاد کروں گا. جب تمہیں لوگ بھول جائیں گے تو اللہ کا ذکر جو ہے نا بہت بڑی چیز ہے, بہت بڑی چیز ہے. حسن بصری رحمۃ اللہ علیہ سے کسی نے پوچھا کہ اللہ مجھ کو یاد کرتا ہے اس کی کیا نشانی ہے, یعنی اللہ مجھ کو یاد کر رہا ہے اس کی کوئی نشانی ہے؟ تو حسن بصری نے فرمایا کہ ہاں, جب تم اس زمین پر اللہ کو یاد کرتے ہو تو سمجھ لو کہ اللہ بھی تم کو یاد کر رہا ہے. اور دلیل پیش کی, فذکرونی اذکرکم, تم مجھے یاد کرو میں تمہیں یاد کروں گا. جب ہم نماز پڑھتے ہیں تو وہ ہم کو یاد کرتا ہے. اچھا, پھر حدیث میں اللہ جل شانہ فرماتے ہیں حدیث قدسی میں, اذا اتیتنی یمشی اتیتہ ہر ولا, فرمایا جب تو چل کر آتا ہے میرا بندہ تو میں دوڑ کر آتا ہوں تیری طرف. اللہ یعنی تو آیا دھیرا دھیرا اور میری رحمت دوڑ کر آتی ہے, اور جب تو ایک بالشت آتا ہے نا میں ایک ہاتھ آ جاتا ہوں, اور جب تو ایک ہاتھ آتا ہے تو میں دو ہاتھ آ جاتا ہوں. فرمایا تیرے آنے میں دیر ہو سکتی ہے, تیرے رب کی رحمت میں دیر نہیں ہو سکتی. یہ اللہ کے ذکر کی بنیاد پر ہے. اور پھر ایک حدیث قدسی میں جو بخاری شریف میں ہے, فرمایا جب تو دل دل میں مجھ کو یاد کرتا ہے نا تو میں بھی چپکے چپکے تجھے یاد کرتا ہوں. اب میں آپ کو ایک مثال دوں, دیکھو دنیا کے اندر کہتے ہیں میں ابھی آپ ہی کے خیال میں تھا. ہم کہتے ہیں نا ابھی مولانا آپ ہی کا خیال تھا مجھے, میں ابھی آپ ہی کو سوچ رہا تھا. اگر دنیا میں دوست کو راضی کرنے کے لیے ہم یوں کہتے ہیں تاکہ دوست راضی ہو جائیں کہ میں ابھی ابھی, مثلا کسی کا فون آیا, ہم کہتے ہیں میں ابھی آپ ہی کے تصور میں تھا, ابھی کو یاد کر رہا تھا, ابھی کے خیال میں تھا, تو سامنے والا خوش ہو جاتا ہے کہ ماشاءاللہ مجھے آپ یاد کر رہے تھے. جب میرے اس جملے پر کہ میں ابھی ابھی آپ ہی کو یاد کر رہا تھا دل میں, دوست جب خوش ہو جاتا ہے میرے دل میں اللہ کی یادیں چلتی ہے تو اللہ کتنا خوش ہوتا ہے. جب چلتے پھرتے اٹھتے بیٹھتے میرا اللہ میرا دل میں ہے تو وہ کتنا خوش ہوتا ہوگا. اس نے فرمایا جب تم مجھے یاد کرتے ہو دل میں تمہیں یاد کرتا ہوں چپکے چپکے, اور جب تم مجلسوں میں میرا ذکر کرتے ہو تو میں بھی مجلسوں میں تمہارا ذکر کرتا ہوں کہ یعقوب نے یاد کیا اور حسن نے یاد کیا اور اس نے یاد کیا اور اس نے یاد کیا. اور فرمایا میرے بندے تیری مجلس سے میری مجلس اچھی ہے اس لیے کہ میری ذات اس میں موجود ہے. اللہ کہتا ہے میں خود اس میں موجود ہوں. تو حقیقت یہ ہے کہ اللہ فرماتے ہیں میرے ذکر میں رہو گے میں تمہیں یاد کرتا رہوں گا, تم مجھے یاد کرو گے میں تمہیں یاد کرتا رہوں گا. اللہ اللہ کرتے رہو, لا الہ الا اللہ کرتے رہو, ذکر سے اپنے دلوں کو آباد رکھو, صبح کے اس ذکر کی مجلس میں بیٹھا کرو. وہ 10 منٹ کا ذکر کیا ہوتا ہے کہ اللہ کی طرف سے رحمتیں اترتی ہے, عنایتیں اترتی ہے, بخششیں اترتی ہے. اللہ ہم سب کو کثرت سے ذکر کرنے کی توفیق عطا فرمائے, اور اپنے دلوں کو آباد کرنے کی اللہ کے ذکر سے, مردہ بنانے سے حفاظت فرمائے, اور اللہ کے ذکر سے آباد کرنے کی ہم سب کو توفیق عطا فرمائے. وصلی اللہ علی النبی الکریم برحمتک یا ارحم الراحمین. الحمد للہ رب العالمین, والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین وعلی آلہ وصحبہ اجمعین. اللہم صل علی سیدنا حبیبنا وشفیعنا وسندنا مولانا محمد وبارک وسلم. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الفقر وقنا عذاب الدين واحشرنا يوم القيامة مع المتقين مع الإيمان. لا إله إلا الله العظيم الحليم, سبحان الله رب العرش العظيم, والحمد لله رب العالمين. نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم. لا تدع لنا ذنبا إلا غفرته, ولا هما إلا فرجته, ولا دينا إلا قضيته, ولا مريضا إلا شفيته, ولا ميتا إلا رحمته, ولا حاجة من حوائج الدنيا والآخرة هي لك رضا إلا قضيتها يا أرحم الراحمين. اللهم انا نسالك ايمانا قائما, اللهم انا نسالك قلبا صادقا, اللهم انا نسالك رزقا حلالا طيبا, اللهم انا نسالك رزقا واسعا, اللهم انا نسالك علما نافعا, اللهم انا نسالك علما نافعا, اللهم انا نعوذ بك من علم لا ينفع وقلب لا تخشع ونفس لا تشبع ودعاء لا يستجاب له. اللهم تقبل صيامنا, اللهم تقبل تلاوتنا, اللهم تقبل قيامنا, اللهم تقبل صيامنا, اللهم تقبل تلاوتنا, اللهم تقبل قيامنا. اللهم ربنا تقبل منا انك انت السميع العليم, وتب علينا يا مولانا انك انت التواب الرحيم. اللهم انا نسالك من خير ما سالك منه نبيك ورسولك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذ منه نبيك ورسولك محمد صلى الله عليه وسلم. وصلى الله على النبي الكريم برحمتك يا رب.